इंसान की तीन ही हालतें होती हैं, या तो खड़ा होगा, या बैठा होगा, या लेटा होगा। और यहां इन तीनों हालतों को अल्लाह तबारक व तआला ने बयान फरमाकर बतला दिया कि जो आदमी हर वक्त अल्लाह की याद में मशगूल है, यही गोया हकीकत में अकलमंद है। जिक्रुल्लाह एक तो है हकीकी, हकीकी जिक्रुल्लाह का मतलब यह है कि आदमी हर वक्त, हर लम्हा और हर घड़ी अल्लाह की इताअत में मशगूल है। जिस मौके पर अल्लाह ताला का जो हुक्म उसकी तरफ मुतवज्जे होता है, उस हुक्म को बजा ला कोई लम्हा अल्लाह की इताअत के बगैर न गुजरे, एक लम्हे के वास्ते भी अल्लाह की नाफरमानी और मासियत में मुबतला न हो, यह है हकीकी जिक्रुल्लाह। फिर आगे आदमी की जबान अल्लाह की याद में मशगूल रहे, उसका दिल अल्लाह की तरफ मुतवज्जे रहे, हर लम्हा हर घड़ी हर आन उसके दिल में अल्लाह तबारक व तआला की ज़ात पाक का इस्तेहज़ार रहे। ये वो चीजें हैं जो जिक्र हकीकी तक यानी अल्लाह की इताअत और फरमा बरदारी तक ले जाती है। एक मिसाल देकर मैं आपको समझाऊं कि एक बाप है, उसके दो बेटे हिंदुस्तान में रहता है, गए बेरून मुल्क कमाने के वास्ते। अब वहां पहुंचने के बाद एक है वो रोजाना बाप के नाम खत लिखता है, बाप की बड़ी याद आती है, मैं तो हर वक्त आपको याद करता रहता हूं, बस रोजाना एक खत अब्बा के नाम उसका पहुंच रहा है। और वो अब्बा के नाम एक पायरी भेजता नहीं है, खत रोजाना लिखता है। दूसरा है वो महीना पूरा हुआ नहीं के अब्बा की जो जरूरत है उसके मुताबिक बराबर रकम भेजता है, खत एक भी नहीं लिखता। अब अब्बा कोई पूछेगा ये तुम्हारे बेटे गए हैं वो आपको याद करते हैं, तो अब्बा क्या कहेंगे, वो जिसका एक खत भी नहीं आता लेकिन बराबर वो अब्बा का ख्याल रखता है, उसके मुताबिक वो बराबर याद रखता है, और जिसके रोजाना खत आ रहे हैं उसके मुताबिक क्या कहेगा कि खाली जबानी जमा खर्च कर रहा है, खत तो रोजाना आते कभी कोई एक पैसा का भी हाल उसने पूछा नहीं, मेरी जरूरत का ख्याल नहीं रखा, जो मतलूब है। तो अल्लाह ताला को हमारी इताअत और फरमाबरदारी मतलूब है कि हम हर लम्हा हर घड़ी अल्लाह की इताअत में मशगूल रहे, एक लम्हे के लिए भी अपने आप को मासियत में मुबतला न होने दें, यह असल तकाजा शरीयत का, उसी को दवा में ताअत से तागीद किया जाता है। और ये दवा में ताअत हासिल होता है दवा में जिक्र से, कि आदमी हर वक्त अल्लाह ताला की जात का इस्तेहजार अपने कल्ब में रखे, और अगर वो जबान और दिल से अल्लाह को याद करता रहे तो एक दिन आएगा कि अल्लाह ताला के इस इस्तेहजार के नतीजे में वो हमेशा अल्लाह की इताअत और फरमाबरदारी का एहतमाम करेगा और अपने आप को अल्लाह ताला की मासियत से बचाएगा। तो मैं याद कर रहा था कि जिक्रुल्लाह जो जबानी कल्बी और हकीकी, तो ये जबानी और कल्बी ये उस हकीकी जिक्रुल्लाह तक ले जाने के रास्ते हैं, ये भी नहीं कि वो बेफजूल है, नहीं, बहुत अहम है, उसके बगैर वो हकीकी जिक्र तक रसाई मुमकिन नहीं। कोई आदमी जबान से अल्लाह को याद करता है, बाज लोग कहा करते हैं, क्या मन साहब दसवीं पढ़ने से हासिल जबान के दिल जो है वो दुनिया भरी हुई है, ये जिक्र भी बेकार नहीं है। एक फारसी शायर का शेर है, बर जबान तस्वीर हो जल्दी गाओ खर इंचुनी तस्वीर कह डाल, زبان کے اوپر تو سبحان اللہ کا نام ہے اور دل میں دنیا بھری ہوئی ہے, گائے اور گدھے کا دنیا کا تصور ہے, بھلا ایسا ذکر کیسے اپنے اندر اثر رکھتا ہے. حضرت حکیم الامت نور اللہ مرتضی فرماتے ہیں کہ میں نے اس میں ترغیب کر دی کہ بر زبان تسبیح و در دل گاؤ خر اون چنی تسبیح ہم دار اثر, کہ زبان کے اوپر اللہ کا نام اور دل میں دنیا کا تصور یہ بھی اپنے اندر اثر رکھتا ہے, بیکار نہیں ہے. آبیتی نے حضرت شاہ نور اللہ و مرکدہ نے لکھا ہے اور ہمارے حضرت مفتی صاحب رحمت اللہ علیہ سے بھی سنا کہیں مطلب, ایک مرتبہ حضرت گنگوہی امام ربانی نور اللہ و مرکدہ جو پیر کے وقت خانے سے فارغ ہونا تشریف لا رہے تھے, بینا ہی نہیں تھی, فرمایا بھائی کوئی ہے؟ تو حضرت مولانا محمد یحییٰ صاحب نور اللہ و مرکدہ حضرت شیخ نور اللہ مرکزہ کے والد بزرگوار جو خادم خاص تھے حضرت امام ربانی کے, انہوں نے جواب میں کہا میں ہوں یحییٰ. کہا اور کون ہے؟ کہا اور الیاس ہے, حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ تو مولانا یحییٰ صاحب کے ساتھ رہتے تو چھوٹے تھے. کہا وہ ہیں حضرت گنگوئی رحمۃ اللہ علیہ نے بڑے جوش کے ساتھ فرمایا کہ اللہ کا نام اتنی ہی غفلت سے لیا جائے اثر کیے بغیر نہیں رہتا. ہم اور آپ جو ہے املی اور لیمو کا لفظ زبان سے نکالتے ہیں تو منہ میں پانی آ جاتا ہے. جب ان الفاظ میں یہ اثر ہے تو کیا اللہ کا نام ایسے ہی بے اثر خالی آئے گا؟ نام اصل میں ہمارے دلوں کے اوپر پردے پڑے ہوئے ہیں, غبار کی تہ جمی ہوئی ہے, اس لیے چند مرتبہ اللہ کا نام لینے سے اس کا جو اثر اندر ہو رہا ہے اس کا ہمیں احساس نہیں ہوتا. جیسے ترازو کے اندر آپ ایک پلڑے میں ایک کلو کی باٹ کاٹلا جس کو کہتے ہیں اور دوسری طرف آپ گیہوں کا دانہ ڈالنا شروع کریں, ایک دانہ, دو دانے, تین دانے, چار دانے, اور وہ ایک دانہ ڈالیں گے پتہ نہیں ذرا دانے ڈالتے جاؤ ڈالتے جاؤ, یہاں تک ایک وقت آئے گا ایک دانہ آخر میں ایسا گرے گا جس کے نتیجے میں وہ دوسرا پلڑا جھک جائے گا. تو کیا وہاں یہ کیسے کہیں گے کہ اس آخری دانے کی وجہ سے جھکا؟ نہیں, اس پلڑے کے جھکانے میں جو اثر آخری دانے کا ہے وہی اثر پہلے دانے کا. ہاں ظہور ابھی ہوا, اثر تو اس وقت سے اندر آ چکا تھا, ظہور ابھی ہوا. تو اسی طریقے سے اللہ کی یاد آدمی کرتا رہے کرتا رہے یہاں تک کہ وہ غفلت دور ہو جائے, ہوگی ایک وقت آئے گا. اور یہ اللہ کا نام لینا اللہ کے حکم سے ہے, یہ بھی فائدے سے خالی نہیں, اجر و ثواب اپنی جگہ پر, ہم تو اللہ تعالیٰ کا حکم پورا کر رہے ہیں. جیسے نماز آدمی پڑھے جی نہیں لگتا, کسی نے حضرت حکیم الامت نور اللہ و مرتضی کو لکھا کہ ذکر طبیعت پر بار معلوم ہوتا ہے, کرنے کے لیے بیٹھتا ہوں تو جی گھبراتا ہے. تو حضرت نے جواب میں کیا تعریف فرمایا, بار معلوم ہوتا ہے یعنی مشقت ہے, اور یہ مشقت بھی اپنے نفع اور فائدہ کے اعتبار سے جی لگنے سے کم نہیں, یعنی جی لگنے سے جو فائدہ ہوتا ہے اس مشقت کی وجہ سے بھی اس سے زیادہ فائدہ ہوگا. اس لیے کہ بھائی مقصد کیا ہے؟ اللہ کو یاد کرنے کا, اللہ کو راضی کرنا, اجر و ثواب کو حاصل کرنا. تو کیا اس ذکر پر جو طبیعت پر بار ہے بھلے جی اندر نہ لگتا ہو کیا اجر و ثواب نہیں ملے گا؟ ملے گا, بلکہ طبیعت نہ لگنے کے باوجود مشقت اٹھا کر جب ہم مشغول ہوں گے تو اس میں ثواب جی لگنے کے مقابلے میں زیادہ ملے گا. اس لیے کہ وہاں تو یہ احتمال ہے کہ ہو سکتا ہے یہ اپنے لذت نفس کے لیے ذکر کرتا ہو, لیکن یہاں تو لذت نفس نہیں ہے, خالص اللہ کو راضی کرنے کے لیے ذکر کرتا ہے. تو بہرحال مقصد, ہمارا مقصد اجر و ثواب. ایک آدمی नौकरी करता है वो आकर आपसे कहे मतलब नौकरी में जी नहीं करता, तो आप पूछेंगे भाई तो नौकरी कह के लिए करता है, तो कहा बेचिस के लिए तनख्वाह के लिए, तनख्वाह मिल रही मिल रही, अरे जी लगे ना लगे कर दे रहा है करिए नौकरी तो तनख्वाह के लिए थी। तो हम अल्लाह को याद कर रहे हैं, क्यों याद करते हैं, सवाब के लिए, अल्लाह को राजी करने के लिए, दोनों चीजें हासिल हो रही चाहे हमारा जी लगे या न लगे। तुम्हारा भी याद कर रहा था ये जो जी लगने का बहाना करके न लगने का बहाना करके हम जो अपने आप को उससे दूर रखने की कोशिश करते हैं ये तो खाली बहाना है। एक बात याद रहे कि कल्ब के अंदर अल्लाह की याद जमने का दरिया ही जबान है, जबान से हम अल्लाह को बार बार याद करेंगे तो फिर दिल में अल्लाह की याद जमेगी, बेवस्त होगी, अल्लाह की मोहब्बत पैदा होगी। ये तो पहला जीना है, इस पहले जीने पर पाँव रखे बगैर आगे आप बढ़ सकते नहीं है। बचपन में नमाज हम पढ़ते, बचपन में नमाज पढ़ी थी उस्ताद के डर से, माँ बाप के डर से, उनको राजी करने के लिए, लेकिन पढ़ते पढ़ते अब मिजाज में ऐसी वो रच बस गई कि आज हाल ये है कि नमाज का वक्त जब आता है तो नमाज पढ़े बगैर हमको चैन नहीं पड़ता, तब तक बेचैन जब तक नमाज न पढ़ने से होंगे यही हाल दिख रखा। तो बहरा नहीं याद कर रहा था कसरत से अल्लाह का जिक्र करने का हुक्म दिया गया। हम लोग अहले इल्म हैं, हम क्या समझते हैं कि कहीं किसी खानकाह में जाएंगे तो अल्लाह अल्लाह कर लेंगे, वरना हमारा काम तो क्या है, दरस व तदरीस है, वाज व तज़कीर है, दावत व तबलीग है, तसनीफ व तालीफ है, हम तो इस काम के हैं। ये अल्लाह अल्लाह वाला काम तो खानकाह वालों के हवाले करो, हम यूं समझते हैं। भाई आयत में तो अल्लाह ने हुक्म दिया या अय्युहल लज़ीना आमनू, क्या हम अहले ईमान नहीं, तो अहले ईमान को खिताब है। और फिर ज़िक्रुल्लाह की कसरत के अलावा कुरान में अल्लाह ताला फरमाते हैं फज़कुरूनी अज़कुरकुम, तुम मुझे याद करो मैं तुम्हें याद करूंगा। क्या शान है, बंदा नापाक कतरे मनी से बना हुआ अल्लाह ताला की अजमतों की बड़ाई वाली जात को याद करे और फिर अल्लाह उसके जवाब में बंदे को याद करे। सूफिया फरमाती है कि बंदा जब जाकिर बनता है तो उसके नतीजे में मजबूर बनता है, और ये मजबूर बनना ये जाकिर बनने से भी ऊंचा मकाम है, लेकिन ये हासिल कब होगा, जब जाकिर बनेगा, बगैर जाकिर बने मजबूर नहीं बन सकता। जिक्र मेरा मुझसे बेहतर है कि उस महफिल में अल्लाह ताला याद कर। हदीस कुदसी है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद, अल्लाह ताला का इरशाद नकल करते हैं, अना इंद जन्ने अब्दी भी व अना माहु इज़ा ज़करनी, बारी ताला फरमाते हैं कि मैं अपने बंदे के साथ उसके गुमान के मुताबिक मामला करता हूँ और मैं उसके साथ होता हूँ जब वो मुझे याद करता है। फैन ज़करनी फी नफ्सी ज़करतुहु फी नफ्सी, अगर वो मुझे अपने जी में तन्हाई में याद करता है तो मैं उसको तन्हाई में याद करता हूँ। वही ज़करनी फी मलाइन ज़करतुहु फी मलाइन खैरिन मिन्हु, अगर वो मुझे मजमे में याद करता है तो मैं उससे बेहतर मजमे में, उसने जिस मजमे में मुझे याद किया उससे बेहतर यानी फरिश्तों के मजमे में मैं उसको याद करता हूँ। और आगे फरमाते हैं वही बंदा मेरी तरफ करीब होता है आगे बढ़ता है एक बालिश तो मैं एक हाथ, ये नापने के लिए ये इस्तेमाल किया जाता है, ये दो बालिश तो पूरे हर एक आदमी नाप ले अपने हाथ को, जरा भी न कम न ज्यादा, वह जितना आगे बढ़ा उससे दुगना। वही तकर्रब इलैय ज़िरान तकर्रब तो इलैय बाह, अगर वो एक हाथ आगे बढ़ता तो मैं चार हाथ, वैसे तर्जमा तो बात मरतबा करते हैं दो हाथ, लेकिन हजरत अल्लामा अल-बख्शा कश्मीरी रहमतुल्लाह अलैह फरमाते हैं ये ताबीर दुरुस्त नहीं, वैसे लंबा करेंगे दो हाथ, लेकिन हाथ से बना दिया वो हाथ तो नापने के लिए इस्तेमाल होता है, तो नापने के लिए इस्तेमाल इतना ही था, वो चार हाथ, ये दो तीनों चार, वो एक हाथ आगे बढ़ता है तो मैं चार हाथ उसकी तरफ आगे बढ़ता हूँ। वही नानी यमशी अतः हर वन, अगर वो चल कर मेरी तरफ आता है तो मैं दौड़ कर उसकी तरफ आगे बढ़ता हूँ। क्या शान है, कैसा मामला अल्लाह ताला करते हैं। और फिर जैसा कि दूसरी एक रिवायत में है कि ये जिक्रुल्लाह हमारी जिंदगी है, हमारी का पूरी कायनात की रूह जो है वो जिक्रुल्लाह ही है। ये पूरी कायनात अल्लाह के नाम से कायम है, जब तक एक अल्लाह अल्लाह कहने वाला मौजूद है कयामत कायम नहीं होगी। जब एक भी नहीं रहेगा तो कयामत कायम हो जाएगी। हजरत अबू मूसा अशअरी रज़ी अल्लाह तआला अन्हु की रिवायत है कि नबी करीम ने इशारा फरमाया, मसलुल लज़ी यज़कुरु रब्बहु वल लज़ी ला यज़कुरु मसलुल हय्य वल मय्यित। जो आदमी अल्लाह को याद करता है वो, और जो नहीं याद करता है उसकी मिसाल ऐसी है जैसे जिंदा और मुर्दा। याद करने वाला जिंदा और न याद करने वाला मुर्दा। क्या जिंदगी हो जिसमें आदमी अल्लाह की तरफ से गाफिल हो। हकीकत तो यह है कि जिंदगी जिक्रुल्लाह ही का नाम है। एक अल्लाह वाले एक दूसरे अल्लाह वाले की मुलाकात के लिए जा रहे थे, रास्ते में थका थक कर थोड़ी देर आराम के लिए एक दरख्त के नीचे बैठे। वहां दो परिंदे आपस में बात कर रहे हैं, एक दूसरे को पूछता है कहाँ जा रहे हैं। दूसरे ने कहा ये तो फुला साहब से मिलने के लिए जा रहे हैं। तो इसने कहा उनका तो इंतकाल हो गया। अब ये सोच रहे हैं कि भाई मैं जिनकी मुलाकात के लिए जा रहा हूँ उनका इंतकाल हो गया, अब मेरा जाना बेकार है। फिर सोचा चलिए अगर इंतकाल हो गया ताजियत ही कर लेंगे, चले जाए। इतना सफर जब तय कर लिया है तो वापस क्यों। वहां पहुंचे तो वो बुजुर्ग सलामत मौजूद है। इन्होंने कहा हजरत अजीब जमाना आ गया, क्या हुआ भाई, परिंदे भी झूठ बोलते। क्या हुआ, ऐसा हुआ, उन्होंने बता पूछा कि वो कौन सा वक्त था। सोच कर इन्होंने बताया कि हाँ उस वक्त में अल्लाह की याद से गाफिल था, उसने सच कहा। ये अल्लाह की याद जो है वो तो निहायत जरूरी। हजरत अब्दुल्लाह इब्ने बुसर रज़ी अल्लाह तआला अन्हु की रिवायत है, पूछा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से, इन शराइअल इस्लाम कद कसरत अलैहि फाखबिरनी बिशैइन अतशब्बथु बिही। और एक रिवायत में अस्तन हो गई कि इस्लाम के अहकाम बहुत सारे हैं, फराइज वाजिबात पर तो अमल करना ही है, नवाफिल का भी बड़ा लंबा चौड़ा सिलसिला है। अल्लाह के रसूल कोई ऐसा अमल नफल का मुझे बतला दीजिए जिसको मैं मजबूती से थाम लूं। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ला यज़ालु लिसानु रतबन बिज़िक्रिल्लाह, तुम्हारी ज़बान अल्लाह की याद से हर वक्त तरोताज़ा रहनी चाहिए। हज़रत अबू सईद खुदरी रज़ियल्लाहु तआला अन्हु की रिवायत के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया, अय्युल इबादे अफ़ज़लु वअरफ़ऊ दरजतन इंदल्लाहि यौमल क़ियामा, क़यामत के रोज़ अल्लाह का कौन सा बंदा दर्जा और मकाम के एतबार से बुलंद और बेहतर। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बहरहाल जिक्र के सिलसिले में बेशुमार अल्लाह की याद से दिलों को तमानियत और सुकून हासिल होता है। वमन आरदा जिक्री फइन्नहु मईशतन दंका, कि जिसने मेरी याद से एराज किया उसकी जिंदगी आज हमारी जिंदगी बंद हो गई। उसकी बड़ी वजह अल्लाह की याद से गफलत है। ये जिक्रुल्लाह की इतनी ज्यादा ताकीद कुरान और हदीस में हजरत शेख नवरल्लाह मर्तदा ने फजाइल के रसाइल जो तसनीफ फरमाए हैं उसमें आपने आम तौर पर कहे चंद आयात और अहादीस पर इत्तिफाक किया, लेकिन फजाइल जिक्र में आप देखेंगे बहुत सारी आयतें और हदीसें हजरत ने बहुत तफसील से बयान उसकी अहमियत को वाज़ेह करने की। ये जिक्रुल्लाह जो है दरअसल जरूरत है कि उसकी कसरत का अहतमाम किया जाए। हमारे अकाबी के यहाँ भी इसका बड़ा अहतमाम था। हमारे हजरत मुफ्ती साहब नवरल्लाह मर्तदा से सुना, हजरत हाजी साहब रहमतुल्लाह अलैह से पूछा गया, हमारे सईद दाइबा हमारे सिलसिले के शेख मुशायर हजरत हाजी इमदादुल्लाह साहब महाजिर मक्की रहमतुल्लाह अलैह से, तो जवाब में फरमाया जिक्र की मिकदार पूछी गई कि बुढ़ापा आ गया, सांस कम रह गया, इसके बावजूद एक सांस में 180 मरतबा इसमें दाखिल निकल करता है। हजरत गंगोई रहमतुल्लाह से पूछा गया, जवाब में फरमा दीजिए कि बुढ़ापा आ गया, आधा मुजमहिल हो गए, उसके बावजूद 1,25,000 का मामूल है। इस 1,25,000 का तो इस प्रकार का मामूल उसे मामूलात के अलावा रोजाना की तिलावत, सियाह सिद्धा का दर्स, सालिकीन की तरबियत, आने वाले फतावा के जवाब और जो है इसी तरह जुलूस से मुतालिक आने वाले खुतूब के जवाब, मेहमानों की मेजबानी, नवाफिल का इंतजाम, इन सब के अलावा ये 1,25,000 की बात हजरत मौलाना हबीबुर रहमान साहब उस्मानी रहमतुल्लाह अलैह दारुल देवबंद के मोहतमी हजरत हाफिज अहमद साहब रहमतुल्लाह अलैह के जमाने में वही सारा कारोबार चलाते थे नायब मोहतमी होने की हैसियत से, उनके मुतालिक हमारे हजरत मुफ्ती साहब ने फरमाया बतलाया था कि उनसे पूछा कि 1,25,000 का मामूल था। जो लोग एहतमाम करते हैं वो जानते हैं बेचारा मोहतमी किसी मसरत का रहता नहीं, चलते फिरते उठते बैठे लोग लगे लिपटे रहते हैं, अपने जरूरी कामों को भी अंजाम दे पाता नहीं, लेकिन 1,25,000 का मामूल। और हजरत ने सुना है कि जब गंगो हाजिरी देते थे तो तहज्जुद के वक्त हजरत गंगोई की रहमतुल्लाह की खिदमत में चाय बनाकर पेश करते, चाय बनाई प्यारियों को धो करके कपड़े से खूब अच्छी तरह पूछ कर चाय डाल करके पेश की। हजरत ने पहले बोल कर फरमाया कि अच्छे पानी की गुहार है, दूसरे दिन जो है प्यालियां धोकर कपड़े से पूछ कर आग पर जरा उसको तपाया, फिर जो है पेश किया चाय भरकर का आज नहीं हो। तो एक मरतबा हजरत गंगोई सभी ही कोई को दुआ के लिए दरखास्त करते हैं, आप तो कभी कुछ कहते ही नहीं, हजरत इस खिदमत का मौका वहां भी मिल जाए जन्नत का इंशाअल्लाह जरूर। बहरहाल मैं अदा करना चाहता था कि जिक्र का अहतमाम, जिक्र की हजरत मौलाना अहमद शाह हसनपुर जिला मुरादाबाद के रहने वाले मामूलात का कितना अहतमाम था इन हजरात के यहाँ। हमारे हजरत फरमाते हैं कि उनके जो है मोहतदीब ने जो कलकत्ता के रहने वाले थे एक मकान तामीर कर रहे थे, उनको दावत दी भाई मकान की बुनियाद डालने के लिए, चूंकि बड़े थे कहा अपने साथ किसी और को भी लिया हमें हजरत मौलाना एहतिशामुल हसन साहब का अंजलवी रहमतुल्लाह अलैह दावत तबलीग का जब सिलसिला शुरू हुआ तो हजरत मौलाना मोहम्मद इलियास साहब रहमतुल्लाह अलैह के साथ वही थे, मौलाना इलहाद साहब जो चंद साल पहले इंतकाल फरमा गए मरकज, उनके बड़े भाई मौलाना जो अभी है मौलाना इफ्तिखार साहब मरकज, उनके बड़े भाई, तो उनसे कहा उन्होंने मन साहब आप मेरे साथ चले, आप बालिग हैं, नौजवान हैं, सारे हैं, मैं चाहता हूं कि आपके हाथ से उसकी बुनियाद डलवाऊं, मुझे बुलाया है इस काम के लिए। जब सफर शुरू हुआ कहा नबी करीम सलासम का इरशाद है कि सफर में दो आदमी या ज्यादा हो तो एक अमीर बना लिया जाए, तुम आलिम हो जवान हो मैं तुमको अमीर बना दू, अमीर बनाया। सफर शुरू हुआ, ट्रेन में सवार होने के बाद दस्ता लग गए, उनको जाने लग गए, खूब दस्ता है, एकदम नहीं कमजोर नकाहत हो गई। इन्होंने देखा कि बड़ी नकाहत है, इन्होंने कहा हजरत आपका बनाया हुआ ये अमीर आपकी खिदमत में हाजिर करता है कि आज आप तहज्जुद नहीं पढ़ेंगे, आराम करो। वो आके तो मैंने देख लिया रात को कहा अचानक मैं देखता हूँ कि कोई मेरे पांव का अंगूठा पकड़ के हिला रहा है, मैं तो सोया हुआ था, आंख खुली देखा मौलाना अहमद शाह साहब कतार रो रहे हैं, उनकी दाढ़ी आंसुओं से तर है और अर्ज कर कहते हैं हजरत गंगोई का वास्ता देकर के कहता मुझे तहज्जुद पढ़ने की इजाजत दे दो, 57 साल हुए हजरत से बैठो आप तक कभी तहज्जुद नागा नहीं होता। मामला हमारा हाल तो क्या है, दो दिन किया, एक दिन नहीं किया, चार दिन किया, पांच दिन नहीं किया, ये हमारा हाल, लेकिन इन हजरात के यहाँ कभी तखल्लुस नहीं। हजरत हमारे हजरत से सुना और शेख अब्दुल्ला ने उसकी वाकई का इब्तिदा हिस्सा लिखा है फताह जिक्र में, हजरत मौलाना खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह छठे हज के लिए तशरीफ ले गए तो तवाफ कुदूम के लिए जब हरम में तशरीफ लाए تمام حضرت مولانا محب الدین صاحب بہاری شیخ حضرت حاجی امداد اللہ رحمت اللہ علیہ کے خلفاء میں سے بڑے صاحب کش، وہ اپنے خلوے میں پہلے نیا حرم پرانا حرم جو تھا ترکوں کے زمانے میں، اس میں مطاب کے ختم ہونے پر کنارے پر چھوٹے چھوٹے کمرے بنے ہوئے تھے خلوت خانے، جو لوگ عبادت کے لیے آیا کرتے تھے ان کو دیے جاتے تھے، ان کا ایک خلوت خانہ تھا، اپنے خلوے میں دلائل و خیرات پڑھ رہے تھے۔ ان کے پاس حضرت مولانا ظفر احمد صاحب عثمانی رحمۃ اللہ علیہ بیٹھے ہوئے ہیں، پڑھتے پڑھتے اچانک منہ اٹھا کر کے کہتے ہیں یہ کون آ گیا کہ سارا حرم نور سے روشن ہو گیا؟ ان کو معلوم نہیں مولانا شیر لائے طواف بھی نہیں، طواف قدوم سے پاری ہو کر حضرت مولانا رحمۃ اللہ علیہ ان کے خلوے کے پاس آئے سلام کرنے کے لیے، سلام کیا تو سن کر کے جواب دے کر کے کہتے ہیں میں بھی تو کہوں کون آیا جس کی وجہ سے حرم روشن ہو گیا۔ اس کے بعد مولانا تو آگے بڑھ گئے، اتنا واقعہ حضرت شیخ نے فضائل ذکر میں بھی لکھا ہے، اتنا میں آگے ہمارے حضرت مفتی صاحب کے حوالے سے بیان کرتا ہوں کہ آگے ان کے جانے کے بعد مولانا محب الدین صاحب نے مولانا ظفر احمد صاحب عثمانی رحمۃ اللہ پوچھا مولانا ظفر ان کو جانتے ہو؟ کہا تم نہیں جانتا حضرت، میرے استاد بھی ہیں میرے شیخ بھی ہیں۔ کہا نہیں تم نہیں جانتے، یہ وہ آدمی ہے کہ اگر حرم میں بیٹھ کر کعبۃ اللہ کی طرف منہ کر کے بیٹھ جائے جو ہے دماغ جما کر تو ان کے چہرے پر انوارات کی اتنی بارش ہوتی ہے کہ میں دوپہر کے وقت سورج کو تو نظر بھر کر کے دیکھ سکتا ہوں لیکن ان کے چہرے کو نہیں دیکھ سکتا، یہ انوارات ذکر ہے۔ حضرت شیخ نے بھی فضائل ذکر میں اسی لیے اس واقعے کو ذکر کیا، تو یہ ذکر کے انوارات بہرحال ان حضرات کے اس کا بڑا اہتمام، ذکر کی پابندی یعنی معمولات کا اہتمام۔ ہمارے حضرت سنا دیتے ایک مرتبہ حضرت مولانا محمد الیاس صاحب رحمۃ اللہ علیہ کے ساتھ میوات کا 3 روز کا سفر ہوا پبلی میں، اب پبلی کا زمانہ تھا اثر کی نماز ہو چکی، ہم پہنچے سخت گرمی کے دن، مسجد بھی پتھر کی مکانات بھی پتھر کے، پہنچتے ایک بڑا مجمع جو ہے مسافے کے لیے موجود، مسافے سے فارغ ہوئے نماز پڑھی، مغرب کا وقت ہوا، مغرب سے فارغ ہوئے حضرت صاحب فرماتے میں تو اس میں فکر میں کہ کوئی جگہ تنہائی کی ملے تو تھوڑی دیر جو ہے لیٹ کر ذرا کمر سیدھی کر اس میں تلاش میں نکلا باہر، اور حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کو بھی دیکھا کہ وہ باہر اس لیے اس تلاش میں نکلے کہ کوئی تنہائی کی جگہ ملے تو اطمینان کے ساتھ عوامی نظر آئے، گویا یعنی کیا حال تھا ان حضرات کا، اس کا اتنا زیادہ ہے۔ تو میں یہ عرض کرنا چاہتا ہوں کہ ہمارے یہاں اہل علم جو علمی خدمات انجام دیتے ہیں، مدارس میں حدیث پڑھا رہے ہیں، حدیث کی بڑی بڑی کتابوں کا درس دے رہے ہیں، پوچھیں گے بھائی آپ کی روزانہ کی تلاوت کی مقدار کتنی؟ ایک بارہ بھی نہیں، آدھا بارہ بھی نہیں، غلط تو نہیں کہتا، بڑی بڑی تعداد وہ ہے کہ جہاں قرآن کی تلاوت کا کوئی تسبیحات کسی نے پڑھ لی تو صبح شام کی ایک آدھ تسبیح، تیسرا کلمہ، درود شریف، استغفار، کیا بڑی تعداد میں اٹھتے بیٹھتے یہ اہتمام ہے۔ ہم سمجھتے ہیں کہ ہم یہ تو کام انجام دیتے ہیں، حدیث پڑھاتے ہیں، قرآن پڑھاتے ہیں، تفسیر کرتے ہیں، فقہ پڑھاتے ہیں، کیا یہ دین نہیں ہے؟ نعوذ باللہ، اس کو کون نہ کہتا ہے، یہ بھی دینی خدمات ہے، بہت اہم اور ضروری ہے۔ دعوت و تبلیغ کے سلسلے کے احباب اور کام کرتے ہیں، یہ بھی دعوت کا کام بہت اہم اور ضروری ہے، لیکن یاد رکھیے نبی کریم صلی اللہ تعالی علیہ وسلم کو قرآن پاک میں اللہ تعالیٰ کیا فرماتے ہیں، ان لک فی النہار سبحا طویلا واذکر اسم ربک وتبتل الیہ تبتیلا، اے نبی دن میں آپ کے لیے بڑی مشغولیت ہے، کیا مشغولیت؟ کوئی کھیتی باڑی تھی، کوئی کاروبار تھا، کوئی تجارت تھی؟ نہیں، نبی کریم صلی اللہ علیہ وسلم 24 گھنٹے دن بھر اسی میں مشغول رہتے تھے، قرآن نازل ہوا اس کی آیتیں سکھا رہے ہیں، لوگوں کو ایمان اسلام کی دعوت دے رہے ہیں اور اللہ کی طرف متوجہ، یہی آپ کا کام تھا۔ اس کے باوجود باری تعالیٰ کیا فرماتے ہیں؟ दिन भर आपकी इस मशगूली की वजह से आपको मौका ना मिलता हो, रात को आप वजू पूरी स्वरब का मतलब अल्लाह को याद करो और सब लोगों से कट कर अल्लाह की तरफ मुतवज्जे होने का हो। मुफ्ती मोहम्मद शफी साहब ने सूरह मुज़म्मिल की तफसीर में लिखा है, जरा देख लिया पहले में साफ लिखा है, ये दीन का काम करने वाले खास तौर पर अहले इल्म उनको चाहिए कि जहां वो अपने दीन को जो है इन कामों में मशगूल रखते हैं, अपनी रातों की तन्हाइयों में अल्लाह की इबादत में मशगूल रहें। सूरह मुज़म्मिल हमें यही सबक देती है, बारी ताला हुक्म देते फैला फरग फन सब वैला रब्बे का फरग, ए नबी जब आप अपने दीन भर की मशगूलियतों से फारिग हो जाए तो अल्लाह की इबादत में अपने आप को थकाए, फन सब वैला रब्बे का फरग, ये क्या है? हुजूर सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया जा रहा है हमें अहले इल्म जो दीन का काम करने वाले, हमें एक चीज का धोखा होगा, वो क्या? ये जो हम सारे काम और खिदमत अंजाम देते हैं ये सब ताआत है, अल्लाह का हुक्म है और करना है, ये जरूरी काम है, लेकिन एक बात याद रखें, हर चीज का एक असर होता है। ये काम जो हम अंजाम देते हैं दावत तबलीग का, दरस तदरीस का, वाज तज़कीर का, ये सारे काम वो है जिसमें हमें वास्ता पड़ता है लोगों से, लोगों के साथ खलत मलत होता है और लोगों से खलत मलत होने के नतीजे में उनके कुलूब के असरात इस आदमी के कल्ब पर आते हैं उनके मिलने जुलने की वजह से। ये जो हम काम करने वाला चाहे बड़े मुजाहदात और रियाजात के नतीजे में अपने कल्ब को पाक साफ कर चुका हो, उसके बावजूद लोगों के साथ खलत मलत के नतीजे में उनके कुलूब की वजह से उसके कल्ब पर मैल आएगा और उसी मैल को दूर करने के लिए तन्हाई में अल्लाह की इबादत की जरूरत है। हजरत मौलाना मोहम्मद इलियास साहब रहमतुल्लाह का मकबूला हजरत शेख ने आप बीती में नकल किया है, मैंने हजरत हमारे हजरत मुफ्ती साहब से भी सुना बार बार कि हजरत फरमाते थे जब किसी इज्तिमा में शिरकत की नौबत आती तो वहां से आने के बाद या तो मैं सहारनपुर या रायपुर जाता हूँ खानकाह की फिजा में, या अगर मौका नहीं होता तो निजामुद्दीन में रहते हुए एहतिकाफ कर लेता हूँ, ताकि उस मजमे में रहने की वजह से कल्ब पर जो गुदरत आई है वो दूर हो जाए। अंदाजा लग रहा है हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह के जमाने का इज्तिमा और उस जमाने के काम करने वाले कैसे थे और आज का क्या है, और वहां ये कैफियत और खलत बलत की वजह से कल्ब पर जो गुबार आया उसको दूर करने में हर चीज का है। छुरी है ना, छुरी काटने का काम करती है ना, आप छुरी से काटने का काम लेते हैं तो आप जब काटेंगे छुरी जरूर अपना असर उस पर दिखलाती है, लेकिन वो भी अपना असर इस पर दिखलाता है, कौन? जिसको वो काट रही है। ये बैगन और आलू को काटेंगे तो दो चार दिन के बाद उस छुरी को क्या करना पड़ेगा, तेज करना पड़ेगा, वो चीजें इसकी दाल को गुठा करती है। अगर आप काटते ही नहीं कभी तेज ना करें तो एक दिन आएगा कि छुरी अपना काम करना छोड़ दे। अगर आप चाहते हैं कि इसका काम और सिलसिला जारी रहे तो तेज करने का सिलसिला भी जारी रखना पड़ेगा, और जैसी चीज होगी वैसा असर है। ये जानवर काटने वालों को आपने देखा होगा, बैगन आलू काटने वाली छुरी को तो चार पांच आठ दिन के बाद तेज करना पड़ता है, लेकिन जानवर काटने वालों को आपने देखा होगा एक दो जानवर काटे नहीं थे फौरन तेज, वहां ज्यादा जल्दी असर होता है, ज्यादा जल्दी वो गुठी होती है। तो ये जो लोगों के साथ खलत बलत के नतीजे में उनके कुलूब के असरात आते, अगर ये आदमी उनको दूर नहीं करेगा तो उसकी कल्ब की कैफियत भी चौपट हो जाएगी। इल्म के सिलसिले में लिखा है जो आदमी जो लोग इल्मी खिदमत अंजाम देते हैं उनके लिए जरूरी है कि मुताले का सिलसिला जारी रखे, जिस हौज में से मुस्तकिल पानी निकाला जा रहा रहता हो और नया पानी ना आवे तो फिर अखीर में कीचड़ निकलेगा, याद रखिए। तो बहरहाल मैं ये अर्ज करना चाहता हूँ कि ये जिक्रुल्लाह यही वो चीज है جو ہماری ان دینی خدمات کے اندر جان پیدا کرتی، اس کے بغیر جان نہیں آتی. آج دیکھو ہمارے اکابر کی زندگیوں کا مطالعہ کریں، وہ جہاں دین کے سارے شعبے ان کے ذریعے سے جاری و ساری سے زندہ تھے، وہاں ان کی راتیں اللہ کی یاد میں اللہ کے سامنے رونے دھونے میں گزرتی تھی. ہم اپنے اکابر کی ساری باتوں کو بیان کرتے ہیں لیکن ادھر دھیان نہیں دیتے، اس کو اپنانے کی کوشش نہیں کرتے. حالانکہ ان کی زندگیوں میں جو رونق تھی اور ان کی خدمات کو اللہ نے جو قبولیت کا اور مقبولیت کا شرف عطا فرمایا تھا، اس کی جو بنیادی وجہ تھی وہ یہ تھی تعلق مع اللہ اور اس کو تازہ رکھنا. اور یہ جب تک کہ نہیں ہوگا وہاں تک ہماری خدمات میں جان اور روح نہیں پڑے گی، بلکہ یہ ہمارے لیے فتنہ بنے، آزمائش بنے. آج ہمارے لیے یہ جو آزمائش کے حالات پیدا ہوتے ہیں اس کی وجہ حضرت شیخ رحمت اللہ علیہ کو آپ دیکھیے، آپ کی پوری زندگی حضرت شیخ کی علمی خدمات میں گزری. اور جو گھومنے پھرنے کا زمانہ تھا جوانی کا، گھر سے اور مدرسے سے باہر کبھی قدم نہیں رکھا، جوتے ہو گئے تھے تو کئی دن تک لینے کی ضرورت نہیں پیش آئی. لیکن آخری عمر میں جب بڑھاپا آ گیا، چلنے پھرنے سے معذور ہو گئے، یہ حضرت نے سب جگہ کا سفر کیا، آپ کے برطانیہ کا سفر کیا، آپ بھی تھی اٹھا کر دیکھ لیجیے حضرت کیا فرماتے ہیں، بھائی ذکر اللہ کی مجالس کو قائم کرنے کے لیے جو آدمی دین کے کام جام. حضرت شیخ رحمۃ اللہ علیہ نے اپنے قریبی جو ہے خلیفہ نے ان کو تاکید فرمائی کہ تم دین کے جن کاموں کو انجام دیتے ہو اس کے لیے ضروری ہے کہ تمہارے 24 گھنٹوں میں سے 3.5 گھنٹے مختلف شکلوں میں اللہ کی یاد میں گزرنے چاہیے، قرآن کی تلاوت، تسبیحات، ذکر، اس میں تب آپ کا یہ کام بنے گا، اس کے بغیر بات بننے والی نہیں، ضروری ہے. اور یہی ہے جس سے یہ چیز اسی میں جان پڑتی. حضرت مولانا علی میاں صاحب نور اللہ مرتضی نے ایک جگہ پر اپنے بیان واقعہ بیان کیا، حیدرآباد کے بزرگ تھے، ان کے گھٹنے میں درد تھا، مجلس میں بیٹھے اور گھٹنے کا ان کا خادم جو ہے وہ گھٹنے کے درد کے لیے جو دوائی تھی تیل تھا وہ مالش کر رہا ہے. اس دوران دیکھا کہ مجلس میں جو ہے کانا پھوسی اور شور کی کیفیت، یعنی مجلس میں بیٹھے ہوئے آپس میں ایک دوسرے سے بات چیت کر رہے ہیں، اس کی وجہ سے ذرا شور سا بلند ہو رہا، حالانکہ ان کی مجلس کی یہ کیفیت کبھی ہوتی نہیں تھی. وہ خادم جو ہے وہ تیل ملتے ملتے حیرت کے ساتھ منہ اٹھا کر کے دیکھ رہا ہے، دل ہی دل میں سوچ رہا ہے کہ حضرت کی مجلس کی یہ کیفیت تو نہیں ہوئی کہ لوگ اس طرح یہاں بیٹھے بیٹھے اس طرح کی تانا پھوسی اور شور میں مشغول ہو. یہ حضرت سمجھ گئے اس میں، انہوں نے گھٹنے کی طرف اشارہ کیا، وہ یہ سوچا کہ یہاں بہت زیادہ مجھے منتھن جی کے ساتھ بسر بننے لگا، لیکن وہ کیفیت جو تھی وہ دور نہیں، وہ پھر بے چین ہو کر کے چہرہ اٹھا اٹھا کر کے دیکھ رہا ہے. تو ان بزرگ نے اپنا منہ اس کے کان کے قریب لا کر کے کہا، گھٹنے کے اس درد کی وجہ سے آج رات کا جو میرا معمول تھا میں وہ ادا نہیں کر سکا ہوں، اس کا اثر ہے جو تم اس مجلس پر دیکھ رہے ہو. یہ واقعہ بیان کر کے حضرت مولانا نے شعر پڑھا، رحم کر قوم کی حالت پر کے ذکر خدا کہ بے ادب ہو گئی یہ محفل تیرے اٹھ جانے سے. اور فرمایا جب ایک اللہ کے بندے کے، ایک بزرگ اور ایک عالم کے اپنے معمولات کو چھوڑنے کا یہ اثر مجلس پر ہو سکتا ہے تو سبھی علماء اپنے معمولات چھوڑ کر بیٹھے ہوں تو دنیا کا کیا حال ہوگا، اندازہ لگا. باقی ہمیں اپنی زندگیوں کا جائزہ لے کر ان چیزوں کو اپنی زندگیوں میں لانے کی ضرورت ہے. ہم کیا سمجھتے ہیں یہ سب صبح بھائی بخاری پڑھاتا ہوں میں، تو ابو داؤد پڑھاتا ہوں، فلاں حدیث پڑھاتا ہوں، فلاں کتاب، مجھے مطالعے میں موقع ہی نہیں ملتا قرآن کی تلاوت کا، تسبیح پڑھنے کا. یہ ہمارے اکابر یہ بھی ڈھیر سارے کام کرتے تھے، ان کو کیوں موقع ملتا تھا اور اس کے بغیر کیوں کام نہیں چلتا؟ اب یہ تو یہ کہ بھائی یہ کیا ہے کہ اس کو بھی ایک مثال سے سمجھانا چاہتا ہوں، ذرا ہے مثال ایسی لیکن بارا سمجھ میں آ جائے گا. دیکھو ایک آدمی کی شادی ہوئی، اب نئی نئی شادی ہوئی ہے، ظاہر ہے میاں بیوی آپس میں کیسے گھل مل کر رہیں گے، 24 گھنٹے میں سے जिताई का गवारा नहीं है, बस हर वक्त लगे लिपटे रहते हैं। बच्चा पैदा हुआ और बच्चा पैदा होने के बाद बीवी जो है वो बच्चे में उसको नहला रही है, उसको दूध पिला रही है, उसका ख्याल रख रही है, तब हम मियां साहब को शिकायत होंगे शौहर को, तो ये तो बच्चे में लग गई। अब वो शिकायत करते हुए बीवी से कहता है जरा मेहरबानी तो ख्याल रखो। अब बीवी अगर जवाब में कहे कि ये बच्चे का जो कुछ कर रही हूं क्यों, तुम्हारी वजह से, ये तुम्हारा बच्चा है, इसकी जो खिदमत कर रही हूँ, उसको दूध पिला रही हूँ, उसको जो नहला पिला रही हूँ, उसकी तरफ जो लगा लग रही हूँ, ये तुम्हारे ताल्लुक की वजह से। कहा सही है, लेकिन मैं भी ये चाहता हूँ कि मेरी तरफ कुछ तवज्जो हो, समझाया। तो ये जो हम करते हैं खिदमत दीन की, कुरान पढ़ते हैं, पढ़ाते हैं, बातों तस्कीर करते हैं, दावतों तक, ये सब अल्लाह के लिए, सब अल्लाह का ये चीज हमें नसीब हो जाए, अल्लाह के लिए हो जाए, ये अल्लाह को राजी करने के लिए। उसके बावजूद बराए रास्त हम तो अहले इल्म हैं, असल ले गई, असल ले गई, पढ़ा है उसने किताब किताबों में, तो बराए रास्त अल्लाह ताला के साथ ताल्लुक के जो जराए हैं वो अपनी जगह पर अलग ऐसे जरूरत है, इसकी तरफ तवज्जो की जाए। हजरत मौलाना अली मियां साहब रहमतुल्लाह अलैह की अरबी जबान में एक सवाल है, अब्दुल माजिद घोरी की लिखी हुई, दमिश्क का एक इदारा है दारे इब्न कसीर, उसने कई साल पहले शाया किया था, उसका मुकदमा दमिश्क यूनिवर्सिटी के शोबा दीनियात के जो इंचार्ज थे डॉक्टर सईदुल हक, उनका लिखा हुआ। उसमें उन्होंने एक वाकया लिखा कि 1956 में हजरत मौलाना अली मियां साहब रहमतुल्लाह अलैह को जब दमिश्क यूनिवर्सिटी की तरफ से विजिटिंग प्रोफेसर अल-ज़ाहिर की हैसियत से रिजाल फिक्र व दावा के उन्वान पर जो है मकाला पेश करने के लिए दावत दी गई और हुकूमत की तरफ से वो दावत गई, तो जब वो तशरीफ लाए हैं तो उनके क़याम के लिए बाकायदा फारिश्ता होटल के अंदर इंतजाम किया गया था। उन्होंने पहली बार तो ये कही हुई, मैं तो मुल्ला आदमी हूँ, मुझे फाइव स्टार होटल से मुनासिबत नहीं, किसी मस्जिद के कमरे के अंदर मैं ठहरूं। उसके बाद उन्होंने लिखा है कि उस जमाने में सूरिया में शाम में बड़े बड़े उलमा मौजूद थे जो अपनी उम्र के और इल्म के एतबार से वो इमाम मौलाना से बहुत बड़े हुए, लेकिन जब मौलाना ये मकाला पेश करने के लिए हॉल में तशरीफ लाते थे तो ये बड़े बड़े उलमा उनसे पहले आकर पहली सफ में बैठे हुए होते थे और बड़े गौर के साथ उनके मकाला को सुनते थे, उसमें हिस्सा लेते थे। उन्होंने लिखा है कि मौलाना की नौकरी के बावजूद ये बात क्यों थी, उनके उस ताल्लुक मौल्ला करने की जरूरत, और इसी निस्बत से उसी में उन्होंने वाकया लिखा है कि दमिश्क में बुजुर्ग थे शेख अली तख, बड़े आलिम थे अल्लाह वाले, वो जिस मस्जिद के अंदर थे फजर की नमाज के बाद वहां कुरान का दर्स दिया करते थे, लोग दूर दूर से आकर उनके दर्स में शिरकत करते थे, मस्जिद छोटी थी भर जाती थी, तो बाहर लोग सड़क के ऊपर चटाइयां बिछा कर बैठते थे, आवाज नहीं पहुंच रही है फिर भी लोगों का हाल यह है कि उनकी आंखों से आंसू रवाने दौड़ियां रखता है। एक मतलब उनके शागिर्द ने पूछा, आदर आप कुरान का दर्स देते हैं, हम भी देते हैं और हम भी मुताला करके अजीब गरीब निकाल बयान करते हैं, लेकिन हमारे दर्शक के अंदर वो तासीर नहीं जो आपके दर्शक के अंदर हम देख रहे हैं। तो उसके जवाब में उनका बेटा, तुम्हारी तरबियत के लिए कहता हूं कि मैं रात को तहज्जुद की नमाज में रोजाना 10 पारों की तिलावत इसलिए करता हूं कि अल्लाह ताला मेरे इस दर्स में असर पैदा करे। हकीकत तो यह है कि हमारे इन दीनी कामों में असर लाने के लिए जरूरी है कि हम अपनी जिंदगियों में जिक्रुल्लाह को लाएं। आज वो निकल चुका है, हम में से हर एक अपना जायजा ले और सोचे कि मेरी तिलावत की मुद्दा कितनी है। हमारे अकादमी का अभी ये 2 महीने पहले हमारा अफ्रीका का सफर हुआ था, जाम्बिया जाना हुआ, हजरत मौलाना जदरी साहब मुतारा दामन बरकातु उनके यहाँ हाजिर हुई, मैंने उनसे पूछा हजरत शेख रहमतुल्लाह अलैह का तिलावत का मामूल, उन्होंने बतलाया कि हजरत जो है मुख्तलिफ औकात में सुन्नत वगैरह में नवाफिल में रोजाना कुल मिलाकर آٹھ دس باروں کی تلاوت کرتے تھے. اب حضرت شیخ کا علمی مشغلہ جنہوں نے دیکھا ہے تو جن علماء کو سمجھ سکے ہیں کہ آٹھ دس باروں کی تلاوت میں معمولی چیز یہ ضرورت ہے کہ ہم اپنے اوقات کا ایک نظام بنائیں. قرآن کی تلاوت تسبیحات ذکر اور ذکر جہری کا بھی جو ہے ہمارے اکابر شیخ رحمۃ اللہ علیہ باقاعدہ آبادی میں ہمارے اکابر کے ان ساری مختلف شعون کو بیان کرنے کے لیے مستقل فصلیں قائم کی. ان کا علمی دماغ, ان کا اپنی خدمات کو کم سمجھنا, ان کا معاملات کا اہتمام, ہر ایک چیز کو الگ الگ فصلوں میں اور واقعات بیان کیے, وہ پڑھنے کی چیز ہے. دیکھو اس میں ہمیں بڑا سبق لینے کی ضرورت ہے کہ ان حضرات کے یہاں اس چیز کا اہتمام کتنا ہے. حضرت حکیم الامت رحمۃ اللہ علیہ کا تو 24 گھنٹے کا ایسا نظام مقرر ایک لمحے کے لیے خود حضرت شیخ رحمۃ اللہ علیہ کے یہاں بھی ایک ایک منٹ کا حساب ہوتا. آج ہمارے اکابر کی ان زندگیوں کو ہم پڑھتے ہیں سنتے ہیں لیکن ہماری زندگیوں میں کوئی تبدیلی نہیں آئی. ہمارا حال نہیں کہ مسجد سے باہر نکلے کوئی ملا تو کھڑے کھڑے ہی بات کرنے میں آدھا گھنٹہ گزر گیا اور اسی کو یوں کہیں گے تصدیق ملسا وقت نہیں ہوتا, یہاں آدھا گھنٹہ مل گیا. ہمارا حال یہ ضرورت ہے ہم اپنے اوقات کا صحیح نظام بنائیں, نظام الاوقات دے کر اپنے سارے کاموں کے لیے, تدریس کے لیے بھی جو دینی کام کرتے ہیں وہ بھی, ذکر کے لیے بھی, اپنے گھر کی ضروریات ہر ایک کام کے لیے. نبی کریم صلی اللہ علیہ وسلم کا کیا تھا, حضرت علی رضی اللہ تعالیٰ عنہ کی روایت, حضرت حسن حضرت حسین رضی اللہ تعالیٰ عنہ نے اپنے ابا سے پوچھا کہ نبی کریم صلی اللہ علیہ وسلم کا گھر کا آتا, حضور صلی اللہ علیہ وسلم گھر میں تو تشریف لاتے تھے تو آپ نے اپنے اوقات کو تین حصوں پر منقسم کیا تھا, ایک اللہ کے لیے اپنی ضرورتوں کے لیے اور گھر والوں, اور پھر اس میں اپنے لیے جو ہوتا تھا اس میں بھی آدھا لوگوں کو بلا, اور باقاعدہ حضور اکرم صلی اللہ علیہ وسلم کا یہ سارے کام منظم تھے. حضور صلی اللہ علیہ وسلم کی خاص جو ہے صفت حضرت علی نے یہ بیان کی ہے. ایک طرف تو ہم سنتوں کا اہتمام کرنا چاہتے ہیں, دوسری طرف نبی کریم صلی اللہ علیہ وسلم کی زندگی کی اس پہلو کی طرف ہماری نظر نہیں جاتی کہ ہمیں اپنی زندگیوں کو منظم بنانے کی ضرورت ہے, اس کا نظام الاوقات ہونا چاہیے. ہماری زندگی کا ایک لمحہ بھی ضائع نہیں, دوستوں کی محفل میں بیٹھنے کے لیے ہمارے پاس گھنٹوں خالی ہوتے ہیں, اخبارات دیکھنے کے لیے ہمارے پاس گھنٹوں خالی ہوتے ہیں, تسبیح کے لیے ہمارے پاس کوئی وقت نہیں. ان تسبیح کو تو ہم بھی سنتے ہیں فرضہ چیزیں, نعوذ باللہ. جو لوگ سنتوں کا اہتمام کرنے والے ہیں ان کے متعلق کیا لوگ بات ایسے آگے نکلے ہوئے ہیں کہ ان پر دان و تشریح کرتے ہیں, یہ مزید اس مجلس سے مزید کہنے کی ضرورت نہیں ہے, ان چیزوں کو بھی سوچنے کی ضرورت ہے. دوبارہ میں ایسا کرنا چاہتا ہوں کہ اس وقت آپ حضرات جو ہیں اور کچھ نہیں اپنی 24 گھنٹوں کا جائزہ لے کر اپنی زندگی میں ذکر اللہ کو کس طرح لگانا ہے, کام سب کرنے ہیں جن کاموں کو آپ انجام دے رہے ہیں انجام دیجیے, اس سے زیادہ انجام دیجیے, لیکن آپ کی روزانہ تلاوت کی ایک مقدار ہونی چاہیے. اگر آپ حافظ قرآن ہیں اس کا اہتمام, حافظ نہیں ہے تو کتنی مقدار تسبیحات کی, اسی طریقے سے نوافل کی, تہجد. آج تہجد ہماری زندگی میں سے نکل گیا, ترمذی شریف میں نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے, علیکم بقیام اللیل فانہ دعو الصالحین قبلکم, کہ تم قیام اللیل کو لازم پکڑو, تم سے پہلے جو صالحین گزرے ہیں ان کا یہ طریقہ کار رہا ہے. ہم بھی اگر صالحین کے زمرے میں اپنے آپ کو شامل کرنا چاہتے ہیں تو ضروری ہے کہ اس کا اہتمام کیا جائے. وہ مقربۃ لکم الی ربکم ومدرجۃ لمغفرۃ للسیئات ومنحاۃ عن الاثم ومدرجۃ للداء للجسد, کہ یہ تہجد کی نماز کیا ہے, گناہوں کا کفارہ, برائیوں سے روکنے والی, بیماریوں کو جسموں سے دور کرنے والی, اس نے تو فوائد اس, اور اس کے باوجود ہم اس کے عادی ہیں. اہل علم کے لیے تو یہ چیز جو ہے فرض کی حیثیت رکھتی ہے. ہم جب اپنے آپ کو نبی کریم صلی اللہ علیہ وسلم کا وارث مانتے ہیں علماء اور اسد الانبیاء, تو کیا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اس کا اہتمام نہیں کرتے تھے؟ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی بات, دیگر صحابہ کی بات, بخاری شریف میں موجود کہ راتوں کے قیام کی وجہ سے نبی کریم صلی اللہ علیہ وسلم کے پاؤں پر ورم آ جاتے تھے, شگاف پڑ جاتے تھے. لوگوں نے عرض کیا کہ اللہ کے رسول غفر اللہ لکم ما تقدم من ذنبك وما تاخر, اللہ نے تو آپ کی اگلی پچھلی خطائیں معاف کر دی, آپ عبادت کی تھی مشقت اٹھا رہے ہیں. اس کے جواب میں حضور نے کیا جملہ فرمایا, دل شکورا کیا میں اللہ کا شکر گزار بندہ نہ بنوں؟ اللہ نے اتنی نعمتیں مجھے دی. میں آپ سے اپنے آپ سے کہتا ہوں کہ اللہ نے علم جیسی نعمت ہمیں عطا فرمائی. نبی کریم صلی اللہ علیہ وسلم کی وراثت جس چیز سے حاصل ہوتی ہے وہ عظیم نعمت اللہ نے ہمیں عطا فرمائی, اور ہم اللہ کا شکر ادا نہ کریں. اللہ کے شکر ادا کرنے کا تقاضا یہی ہے. اس لیے ضرورت ہے کہ ان چیزوں کی طرف توجہ کی جائے, اور یہ چیزیں جب آئیں گی ہماری زندگیوں میں بہت سے فتنے جو ذکر اللہ کے ہماری زندگیوں سے نکلنے کی وجہ سے آئیں. ایک بڑی چیز یہ نبی کریم صلی اللہ علیہ وسلم نے ہمارے طبعی امور کو انجام دیتے ہوئے بھی ہمیں ذکر اللہ بتلایا. کھانے کے آداب, کھانے کی دعائیں شروع درمیان آخر, سونے کے شروع آخر میں, اور اس سے اٹھ کر کے ادائے حاجت, یہ ساری دعائیں ہم جانتے ہیں, پڑھتے ہیں, اپنے بچوں کو سکھاتے ہیں. یہ ہمارا عمل کتنا کتنے ہیں جو اہتمام کے ساتھ حضور نے یہ سارا ذکر ہم اس لیے بتایا تھا, ہمارا کھانا ذکر اللہ بن جائے, ہماری قضائے حاجت ذکر اللہ بن جائے, ہمارا سونا ذکر اللہ بن جائے, ہمارا ہر چلنا پھرنا ذکر اللہ بن جائے. بازار میں جاتے تھے بھائی چوتھا کلمہ پڑھو تو اس کو اتنی ساری نیکیاں, حضرت عبداللہ بن عمر کام نہ ہونے کے باوجود اس لیے جاتے تھے کہ وہ فضیلت حاصل کریں. ہم یہ ساری چیزیں جاننے کے باوجود ہماری طرف سے اس کا اہتمام نہیں. ضرورت ہے ہم اپنی زندگیوں کا جائزہ لے کر اپنی اس کوتاہی کو دور کرنے کی کوشش کریں, پھر دیکھیے آپ کہ اللہ تعالیٰ آپ کی خدمات دینیا میں کیسی جان اور روح ڈالتے ہیں. اللہ تعالیٰ مجھے بھی اس کی توفیق اور سعادت عطا فرمائے. دعا کر لیں گے. سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بأجل ما تحب وترضى. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا ذنوبنا واسرافنا في امرنا وثبت اقدامنا وانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمه انك انت الوهاب. ربنا اتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدي. اللهم أغننا بالعلم وزينا بالعلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين, سلما لأوليائك وهربا لأعدائك, نحب بحبك من أحبك ونعادي بعداوتك من خالقك من خلقك. يا الله فما لكناهم كما فرما وما لخطاهم سيدا بدل فرما. تيري مرزيان پر ہمیں زیادہ سے زیادہ چلا کر تیری نمرزیان سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی اللہ تو ہمیں توفیق و سعادت عطا فرمائے. اے اللہ تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما, تیری یاد سے ہمارے دلوں کو آباد فرما, دوام ذکر و دوام اطاعت کی ہمیں توفیق عطا فرما. اے اللہ تو نے محض اپنے فضل سے دین اور علم دین کے ساتھ ہماری نسبت جوڑی ہے, اے اللہ اس نسبت کا لحاظ رکھنے کی ہمیں توفیق عطا فرما. اپنے اسلاف کرام کے نقش قدم پر چلتے ہوئے تیری دی ہوئی نعمتوں اور صلاحیتوں کو دین کی حفاظت, اے اللہ دین کی شان اور دین کی خدمت استعمال کرنے کے ساتھ ساتھ اپنے اوقات کو اللہ تیری یاد سے معمول کرنا ہمارے لیے آسان فرما دے. ہمارے قلوب کو اللہ تیری یاد سے تیرے ذکر سے آباد فرما دے, ہماری غفلتوں کو دور فرما دے, ہماری زندگیوں میں سے اللہ ذکر اللہ کے نکل جانے کی وجہ سے جو بے کیفی آ چکی ہے اور جس فتنے کا ہم شکار ہو چکے ہیں, اللہ ہم کو ان سے ہمیں نجات عطا فرما کر اللہ ذکر اللہ کا اہتمام نصیب فرما, اپنا فضل فرما. اللہ راضی ہو جا, اپنی رضا مندی والے کام ہم سے کروا لے, ناراضگی والے کاموں سے ہماری حفاظت فرما. اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما, مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حضرت مندوں کی حضرتیں پوری فرما, قید و بند میں محبوسوں کو رہائی نصیب فرما, مقدمات میں محفوظوں کو بری فرما, उनके घरों को घर अता फरमा, बेसहाराओं को सहारा